قادر مطلق خدا باپ اور بیٹی اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ ہم خدا کے کلام میں سے سیکھیں گے یروشلم میں یسوع کا استقبال۔ خداوند یسوع مسیح جب یروشلم میں بطور بادشاہ داخل ہوتا ہے، لوگ اس کے استقبال کے لیے امڑ آتے ہیں، تو اس استقبال کی جو سب سے ایک عجیب بات ہے وہ یہ ہے کہ کسی انسان نے اس کی کوئی منصوبہ بندی نہیں کی تھی۔ کوئی بھی سربراہ ہے، ملک کا ہیڈ ہے، بادشاہ ہے، یا کسی علاقے کا سردار ہے، صدر ہے، وزیر ہے، جب وہ کسی مقام کا دورہ کرتے ہیں، وہاں اپنی موجودگی ظاہر کرنا چاہتے ہیں، تو ان کے کارندے پہلے جا کر تیاری کرتے ہیں، بڑا ہجوم تیار کیا جاتا ہے، بڑے جلسے کا انتظام کیا جاتا ہے، عوام اکٹھی کی جاتی ہے، ایک پبلک ریلی ہوتی ہے، تاکہ جب لیڈر سامنے آئے بڑا ہجوم ہو اس کے ارد گرد، لوگ اس کے نعرے لگائیں، اس کے لیے بینرز تیار کیے جاتے ہیں، سٹیج تیار کیا جاتا ہے، اس کے لیے ہیلی کاپٹر کا یا گاڑیوں کا انتظام کیا جاتا ہے، راہداریاں تیار کی جاتی ہیں، کارپیٹ بچھائے جاتے ہیں، علاقے کی صفائی ستھرائی کی جاتی ہے، اور لوگ اکٹھے کیے جاتے ہیں، ایڈورٹائز کیا جاتا ہے، پبلسٹی کی جاتی ہے کہ لیڈر آ رہا ہے۔ لیکن یسوع مسیح کا بطور بادشاہ یروشلم میں داخل ہونا یہ چھپ کے نہیں ہوا تھا، یہ ایک بہت بڑا ہجوم تھا، اٹ واز اے لارج پروسیشن، ایک بڑی گیدرنگ تھی، کیونکہ عید کے دن تھے۔ دنیا بھر سے یہودی عید منانے کے لیے یروشلم میں اکٹھے ہوتے تھے، تو بڑا ہجوم تھا۔ لیکن بات خاص یہ ہے کہ یسوع کے استقبال کے لیے کسی انسان نے کوئی پلاننگ، کوئی منصوبہ بندی نہیں کی تھی، کسی نے موبیلائز نہیں کیا، لوگوں کو اکسایا نہیں، لوگوں کو قائل نہیں کیا، موٹیویٹ نہیں کیا، کنونس نہیں کیا، لابنگ نہیں ہوئی کہ جی یسوع آ رہا ہے تو آپ پلیز کوئی 200-400 بندے لے کے آپ آ جانا اپنے ساتھ، جیسے آج کل کے پولیٹیشنز کرتے ہیں کہ اپنے نمائندوں کو بولتے ہیں جی گاڑیاں بھر بھر کے لے کے آؤ، کھانے پینے کا انتظام کرنا تاکہ ہجوم زیادہ ہو، لوگ آسانی سے آ سکے، لوگوں کی مدد کرے، لوگ سہولت سے آئے۔ لیکن اس استقبال کے لیے جو یسوع مسیح کا ہوا یروشلم میں داخلے کے وقت، کسی انسان نے کوئی منصوبہ بندی نہیں کی تھی، کوئی اشتہار نہیں دیے گئے تھے اس کے لیے، لوگوں کو قائل نہیں کیا گیا تھا۔ یسوع نے گدھی کا بچہ لانے کے سوا کوئی اور انتظام کرنے کو نہیں کہا تھا، صرف یہ کہا کہ جاؤ گدھی کا بچہ بندھا ہوا پاؤ گے، اسے لے آنا، کوئی پوچھے تو کہنا کہ خداوند کو اس کی ضرورت ہے، وہ تمہیں لے جانے دے گا۔ اس کے سوا کوئی اور انتظام نہیں کرنے کو کہا گیا کہ تم جا کے لوگوں کو بتا دینا، عبادت خانے میں جا کے اعلان کروا دینا، شہر کے پھاٹک پہ لوگ بیٹھے ہوں گے وہاں اشتہار دے دینا، منادی کروا دینا، یا چند لوگوں کو پیسے دینا اور وہ سارے شہر میں مشہوری کر دیں گے، ایسا بالکل بھی نہیں تھا۔ خداوند یسوع مسیح نے کسی طرح کا کوئی پولیٹیکل ارینجمنٹ کرنے کی اجازت نہیں دی، نہ اختیار دیا، نہ حکم دیا، نہ انتظام کرنے کا کہا۔ نبیوں کی پیشین گوئی کے مطابق خداوند کو ایک گدھے کے بچے کی ضرورت تھی، اس نے اس کے علاوہ کچھ اور نہ منگوایا، کچھ اور انتظام کرنے کے لیے نہیں کہا، لوگ خود بخود اکٹھے ہوتے گئے۔ کوئی دعوت نامے نہیں تھے، کوئی سیاسی طور پہ لابنگ یا کوئی کیمپین نہیں تھی، کوئی لالچ نہیں دیا گیا تھا کہ آؤ گے تو وہاں تمہیں کھانا ملے گا یا تمہیں پیسے دیے جائیں گے یا تمہارا کچھ فائدہ ہو جائے گا۔ जहां फायदा मिलता है लोग वहां जाते हैं, लेकिन यहां इस प्रोसेशन में, इस जुलूस में, इस इस्तकबाल में कोई किसी तरह का फायदा तो नजर नहीं आ रहा था कि आओ आओ जल्दी आओ इकट्ठे हो जाओ जो आएगा उसे कुछ मिल जाएगा, ऐसा तो कुछ नहीं दिखाई दे रहा था। कोई ऑफर नहीं थी वहां पे, कोई पेशकश नहीं थी, कोई फायदों का इश्तहार नहीं दिया गया था कि आ जाओगे तो तुम्हें खाना मिलेगा, आओगे तो तुम्हें पैसे मिलेंगे, आओगे तो तुम्हें कुछ इनाम मिलेगा। नहीं, यीशु के इस्तकबाल के लिए खुद ब खुद आ गए लोग, खुद ब खुद इकट्ठे हो गए। खुदावंद यीशु के लिए, उसके इस्तकबाल के लिए, उसके दीदार के लिए, उसे देखने के लिए, उसको बादशाह मानने के लिए, उसे अपनाने और कबूल करने के लिए, उसे अपने तख्त पर बिठाने के लिए, उसकी सिताइश और हम्द के लिए किसी के दावतनामे का इंतजार मत कीजिए। कोई आपको कहेगा तो आप आगे आएंगे। खुदावंद आपके दिल में डाल रहा है कि आप आगे बढ़िए उसके इस्तकबाल के लिए, उसकी खिदमत के लिए, उसकी इबादत के लिए, किसी और के पैगाम का, किसी इश्तहार का, किसी मुनादी का इंतजार किए बगैर आगे बढ़िए। किस वजह से लोग यीशु का इस्तकबाल करने को निकले थे? वजह होनी चाहिए किसी भी काम की। ये लोग आ गए, खुद ब खुद आ गए, क्यों आ गए? कोई ना कोई वजह पीछे जरूर होगी। लोग तो आए हुए हैं यरूशलम में ईद मनाने के लिए, लोग आए हैं अपने खुदा की इबादत करने के लिए, क्योंकि बनी इसराइल को हुक्म है कि साल में 3 बार ईद मनाने के लिए खास तौर पे मर्द, यहूदी मर्द हैकल में, यरूशलेम में जरूर आया करें। तो लोग आते थे, फैमिलीज के साथ आते थे, जैसे खुदावंद यीशु मसीह के खानदान के बारे में भी लिखा हुआ है कि वो दस्तूर के मुताबिक यरूशलेम में जाते थे, और जब वो 12 बरस का था तो फिर वो पूरा खानदान यरूशलेम में ईद मनाने के लिए गया। पूरा पूरा खानदान जाते थे, जिनके लिए आसानी थी वो पूरा खानदान जाते थे, जो जिनके लिए आसानी नहीं होती थी वो मर्द कोशिश करते थे कि हम तो जरूर पहुंचे। इसलिए यरूशलेम में बड़ा हजूम होता था, लोग अपनी मजहबी रसूमात अदा करने आए थे, लेकिन वो यीशु के लिए क्यों इकट्ठे हो गए? वो अपनी रिलीजियस या मजहबी रसूमात या सरगर्मियों या एक्टिविटीज को छोड़कर यीशु की तरफ क्यों पलटे? वो यीशु के इस्तकबाल को क्यों निकले? वजह थी उनके पास, क्योंकि लोग मौजजात देखकर खुशी से यीशु का इस्तकबाल करने निकले थे। अजीब काम देखे थे उन्होंने, उनके नजदीक ऐसे काम कोई आम इंसान नहीं कर सकता था। कोड़ियों को पाक करना, जन्म के अंधे को आंखें दे देना, लंगड़े को चला देना, सूखे हाथ वाले का हाथ ठीक कर देना, कुबड़े को सीधा कर देना, मिर्गी के मरीज को चंगा कर देना, बदरू गिरफ्ता को आजाद करवा देना और मुर्दे को जिंदा कर देना। लोगों ने ये मौजजात देखे थे, अजीब काम देखे थे, और ये एहसास पैदा हो गया था उनके दिलों में कि ये कोई आम शख्स नहीं है, ये कोई आम नबी भी नहीं है, ये कोई आम मुकद्दस भी नहीं है। ही इज नॉट ऑर्डिनरी टीचर, ही इज नॉट ऑर्डिनरी प्रॉफिट, ही इज नॉट ऑर्डिनरी सेंट, ये कोई गैर मामूली है, एक्स्ट्रा ऑर्डिनरी पर्सनैलिटी है ये। लोगों ने मौजजे देखे थे अपनी सोसाइटी में, अपने समाज में, अपने नेबरहुड में, अपने पड़ोसियों में, अपने हमसायों में, उन्होंने मौजजे देखे थे, खुश थे उन मौजजों पर। लुका अपने जीली बयान में 19वां बाब और 37वीं आयत खास तौर पर ये बयान करता है कि और जब वो शहर के नजदीक जैतून के पहाड़ के उतार पर पहुंचा तो शागिर्दों की सारी जमात उन सब मौजजों के सबब से जो उन्होंने देखे थे खुश होकर बुलंद आवाज से खुदा की हम्द करने लगी। एक बड़ी भीड़ मौजजे देखकर खुशी से इस्तकबाल करने लग गई। हम अपने आसपास خداوند کے عجیب کام دیکھتے ہیں۔ ہمارے پڑوسی کے خاندان میں، اس کے کاروبار میں ہم خدا کی قدرت دیکھتے ہیں۔ خدا نے انہیں شفا دے دی، خدا نے ان کی زندگی بحال کر دی، خدا نے ان کا خاندان آباد کر دیا، خدا نے ان کا روزگار آباد کر دیا، خدا نے ان کا کاروبار بحال کر دیا، خدا نے ان کی سوچیں تبدیل کر دی، ان کی زندگیاں خدا نے تبدیل کر دی۔ وہ بگاڑ کا شکار تھے، خدا نے انہیں پھر سے بحال کر دیا ہے۔ وہ برباد ہو رہے تھے، خدا نے بحال کر دیا ہے۔ ہم اپنے پڑوسیوں کی زندگی میں خدا کی قدرت کے کام دیکھ کر خوش نہیں ہوتے، جل جاتے ہیں، حسد پیدا ہو جاتا ہے ہمارے اندر، ان کے ساتھ یہ کیوں ہو رہا ہے؟ لیکن یہ لوگ جو خداوند یسوع مسیح کے استقبال کو نکلے، یہ معجزات دیکھ کر خوشی سے خداوند کا استقبال کرتے ہیں۔ ہم اپنے ارد گرد خدا کی قدرت کے کام دیکھ کر مایوس نہ ہوں، پریشان نہ ہوں، حسد کا شکار نہ ہو، دل میں جلے نہیں، خوش ہو کہ خداوند نے کام کیا ہے۔ یہ مت دیکھیں کہ کس کی زندگی میں ہوا ہے، یہ دیکھیں کہ کس نے یہ کام کیا ہے، اس کی تعریف کریں، اس کے لیے خوشی کریں کہ ہمارا خداوند اتنا بڑا، اتنا عظیم ہے، اتنا زوراور ہے، ہی سو پاورفل، اس نے یہ کام کیا ہے۔ آؤ اس کی شکر گزاری میں، آؤ اس کی خوشی میں ہم سیلیبریٹ کریں، شادمان ہو۔ ہم بھی دوسروں کی زندگی میں خدا کی قدرت دیکھ کر خوش ہوں، ڈپریس نہیں ہو، مایوس نہیں ہو، اپنی زندگی میں معجزات پا کر شکر گزاری سے لوگ آئے۔ لوکا 18 باب ہے اور 43 آیت ہے، یسو جب راہ میں چلتا آ رہا تھا یروشلم کی طرف، تو راستے میں لوگ ملتے جاتے، ان کو شفا دیتا جاتا، وہ حمد کرتے ہوئے ساتھ ہو لیے، وہ اسی دم بینا ہو گیا، خدا کی تمجید کرتا ہوا اس کے پیچھے ہو لیا، اور سب لوگوں نے دیکھ کر خداوند کی حمد کی۔ اب وہ شخص کے جس کی آنکھیں خداوند نے اسے عطا کر دی تھی، وہ جو نابینا تھا، جو دیکھ نہیں سکتا تھا، خداوند نے اسے اچھا کر دیا، وہ دیکھنے کے قابل ہو گیا، وہ یسو کے پیچھے ہو لیا، وہ اس بھیڑ کا حصہ ہے، وہ اس ہجوم کا حصہ ہے، وہ اس جلوس کا حصہ ہے جو یسو کے لیے خوش ہے، شادمان ہے، نعرے بلند کر رہی ہے۔ میں اور آپ اپنی زندگی میں ہر روز خدا کا کرم، خدا کا رحم، خدا کا ترس حاصل کرتے ہیں۔ ہماری زندگی میں ہر روز خدا کی مہربانیاں ہم محسوس کرتے ہیں۔ ہم انہیں بیان نہ کریں الگ بات ہے، ہم ان کا ذکر نہ کریں الگ بات ہے، ہم ان کے لیے خدا کا شکر نہ کریں یہ الگ بات ہے، لیکن ہم ہر روز اپنی زندگی میں خدا کی قدرت کا تجربہ ضرور کرتے ہیں۔ ہمارے صبح اٹھنے سے لے کر دوبارہ سو جانے تک خداوند ہماری زندگی میں کتنے کام کرتا ہے، اس کے علاوہ بڑے عجیب کام کرتا ہے خداوند ہم میں سے ہر ایک کی زندگی میں۔ بے شمار ایسے واقعات ہیں جب لگتا تھا کہ بس ہم ختم ہونے والے ہیں، لگتا تھا کہ ہمارا سب کچھ ختم ہونے والا ہے، لیکن خداوند نے عجیب طور سے ہمیں بچا لیا، ہمیں محفوظ رکھا، ہمیں، ہمارے خاندان اور ہمارے آبرو کو، ہماری عزت، ہمارا مقام، ہمارا کاروبار، روزگار، ہماری زندگی کے کئی پہلو اور ہمارا ایمان، خدا نے محفوظ رکھا۔ بہت زیادہ خدا کی قدرت کا ہم ہر روز اپنی زندگی میں تجربہ کرتے ہیں اگر ہم محسوس کرنا چاہیں تو۔ تو وہ لوگ کہ جن کی زندگی میں معجزات ہوئے تھے، وہ خداوند کے استقبال میں شامل تھے، وہ خداوند کے لیے اس ہجوم میں شامل ہو گئے، وہ خداوند کی تعریف کرنے والوں میں شامل ہو گئے۔ خداوند یسوع مسیح کو کوڑی ملے 10، کہا جاؤ اپنے آپ کو کاہن کو دکھاؤ، وہ راہ میں چلتے چلتے ہی پاک ہو گئے، ایک واپس لوٹا خداوند کی شکر گزاری کرنے کے لیے، اس کے سامنے سجدے میں گر گیا، اس کا شکر ادا کیا۔ خداوند یسوع مسیح نے پوچھا، کیا باقی کے 9 شفا یاب نہیں ہوئے؟ کہ شکر گزاری کے لیے، خدا کی تمجید کے لیے لوٹ کے آتے، کیا تو اکیلا ہی شفا یاب ہوا ہے؟ خدا کے عجیب کام، اس کے قدرت کے کام ہماری زندگی میں ہر روز ہوتے ہیں، لیکن کتنی عجیب بات ہے، ہم انہیں محسوس نہیں کرتے، ہم اس کا شکریہ بھی ادا نہیں کرتے. لیکن یسوع کے استقبال کے لیے یہ جو لوگ آئے، یہ اپنی زندگی میں معجزات پا کر شکر گزاری سے آئے. میں اور آپ اپنی زندگی کے ہر ایک لمحے میں خدا کے مقروض ہیں. ہمارے اوپر یہ فرض ہے کہ ہم خدا کا شکر ادا کریں. ہم اس کو کچھ دے تو سکتے نہیں کہ تو نے ہمیں سانس دی ہے. اس کے لیے ہم کیا پے کر سکتے ہیں خدا کو؟ ہاسپٹل میں جائیں، آکسیجن پہ لگا دیتے ہیں، کتنا بل بنا دیتے ہیں، لیکن فری میں ہم آکسیجن یوز کرتے ہیں، خدا کی بنائی ہوئی فری، کوئی پیسہ نہیں دینا ہوتا. خدا کا شکر بھی نہیں کر سکتے. وہ سب کچھ جو خدا نے ہمیں عطا کر رکھا ہے ہماری زندگی میں، بہت سارے لوگ ہیں اس کے لیے ترستے ہیں، ان کے پاس نہیں ہے، لیکن ہمارے پاس ہے. کیا کریں؟ کچھ دے تو سکتے نہیں خدا کو، شکر گزاری ہی کر دیں. یہ لوگ جو خداوند یسوع مسیح کے استقبال میں شامل تھے، یہ اپنی زندگیوں میں معجزات پا کر شکر گزاری سے آتے ہیں. کسی نے انہیں مجبور نہیں کیا، یہ معجزات پا کر شکر گزاری کے طور پر آئے ہیں کہ اب ہماری زندگیاں تیری عطا کی ہوئی ہیں، ہماری بینائی، ہماری سائٹ تیری دی ہوئی ہے، ہماری ٹانگیں تیری دی ہوئی ہیں، ہمارا سانس تیرا دیا ہوا ہے، ہمارے ہاتھ تیرے دیے ہوئے ہیں، ہمارا پورا بدن تیرا عطا کیا ہوا ہے، اس لیے ہم تیری حمد کے لیے آئے ہیں، ہم تیری خوشی منانے کے لیے آئے ہیں، ہم تجھے اپنی زندگیوں میں قبول کرتے ہیں اپنے بادشاہ کے طور پر، ہم شکر گزاری کے طور پر آئے ہیں. اور لازر کو زندہ کرنے کے معجزے کی خبر پا کر تجسس سے لوگ آئے، وتھ کیوریوسٹی آفٹر لسننگ اباؤٹ دا میریکل آف ریزنگ لازرس فرام دا ڈیڈ. یہ ایک بہت بڑی بات تھی. چوتھے دن اسے زندہ کیا، چار دن ہو چکے مرے کو، قبر میں رکھے کو. گھر والے کہتے ہیں اب تو بدبو آنا شروع ہو گئی ہوگی، اب پتھر ہٹائیں گے تو بدبو آئے گی، کیونکہ اب چار دن کا ہو گیا، اب کوئی امکان نہیں ہے اس کے جی اٹھنے کا. لیکن یسوع نے اٹھا دیا، یسوع نے اسے زندگی لوٹا دی. تو لوگوں نے سنا کہ یہ تو ناممکن کام ہے کہ کبھی کوئی چار دن کے مردے کو زندہ کر دے، یہ عام انسانوں کا کام نہیں، یہ کسی عالم کا، ربی کا یا روحانی استاد کا کام بھی نہیں، یہ خالصتاً خدا کا کام ہے، زندگی دینا بھی اور اسے لے لینا بھی، اور پھر اتنے دنوں کے بعد زندگی لوٹا دینا بھی، یہ خالصتاً خدا کا کام ہے. اٹس پیورلی اے ڈیوائن ورک. اور یوحنا 12 باب کی 18 آیت میں لکھا ہے، اسی سبب سے لوگ اس کے استقبال کو نکلے کہ انہوں نے سنا تھا کہ اس نے یہ معجزہ دکھایا ہے، لازر کو زندہ کرنے والا معجزہ سنا لوگوں نے اور آ گئے. خیال دل میں پیدا ہوا، چلیں چل کے دیکھتے ہیں کیا ہوا، کیسے ہوا، کون ہے وہ. اور جب سنا کہ وہ ہمارے شہر میں آ رہا ہے، وہ یروشلم میں آ رہا ہے اور ہمارے نزدیک ہے، شامل ہو گئے اس کا استقبال کرنے کا. کئی لوگوں نے لازر کو پہچانا ہوگا، کئی جانتے ہوں گے، کئیوں نے دیکھا، ہاں یہ وہی ہے، یہ ہماری دکان سے سامان لیتا ہے، یہ ہمارے کھیتوں سے سامان خریدتے ہیں، یہ ہماری ورک شاپ سے سامان تیار کرواتے ہیں. کئی لوگوں نے اس کو پہچانا ہوگا، ہاں میں نے اس کو دیکھا تھا، یہ فلاں شہر کا، فلاں کا رشتہ دار ہے، اس کے یہ عزیز ہیں. کئی لوگ پہچانتے ہوں گے اسے، और जब देखा होगा कि ये जिंदा खड़ा है, वाकई इसके मरने की खबर सुनी थी, अब ये जिंदा है, अजीब बात है, देखते हैं। जब सुना तो देखना चाहा, यीशु को देखने के लिए इस्तकबाल को निकल आए। जब हम यीशु के अजीब कामों का बयान सुने, गवाही सुने, तो हमारे अंदर और ज्यादा सीखने की तड़प पैदा हो जानी चाहिए, हम यीशु के बारे में और ज्यादा सीखें, और ज्यादा जानें। ये लोग जो यीशु के इस्तकबाल को आए, इन्होंने सुना था उस मौजज़े के बारे में, अब यीशु के बारे में और ज्यादा जानना चाहते थे, और ज्यादा उसके बारे में मालूमात चाहते थे। लाजर को किसने जिंदा किया और कैसे किया, ये उनके सवालात थे। इसलिए उनके दिल में ये ख्याल आया, उसे चल के देखते हैं, उससे इस्तकबाल करते हैं। यकीनन लाजर, उसका खानदान भी शामिल होंगे, जिनको इतनी बड़ी खुशी खुदावंद ने दे दी, वो खुदावंद को कैसे छोड़ सकते थे, वो भी साथ साथ होंगे, क्योंकि खुदावंद ने उनका घर फिर से आबाद कर दिया, जो घर उजड़ गया था खुदावंद ने वो फिर से आबाद कर दिया। सो ऐसे अजीब मौजज़ों को सुनकर हमें अपने दिल में ये ख्याल पैदा करना चाहिए कि हम खुदावंद के बारे में और ज्यादा जाने और उसके इस्तकबाल को निकले। लोग निजात या आजादी पाने की आरजू में वहां पर आए, क्योंकि यहूदी रोमियो के मातहत हो गए थे, रोमियो का कब्जा था, रोमी हुक्मरान थे वहां पर। हेरोदीस यहूदियों पर बादशाह बनाया गया था, लेकिन रोम का शहंशाह जो कैसर कहलाता है, वो उसके ऊपर हुक्मरान था और कैसर के मातहत हुकूमत करता था हेरोदीस। तो यहूदी खुद को रोम का कैदी, गुलाम समझते थे, और उनकी आरजू थी कि हमें आजादी दिलाई जाए, और इसके अलावा रूहानी आजादी, जिस्मानी आजादी भी और रूहानी आजादी भी लोगों की ख्वाहिश और आरजू थी। और उनके नारे ये बताते हैं, मत्ती की इंजील का 21वां बाब है और उसकी आयत नंबर 9, और भीड़ जो उसके आगे आगे जाती और पीछे पीछे चली आती थी, पुकार पुकार कर कहती थी, इब्ने दाऊद को होशाना, मुबारक है वो जो खुदावंद के नाम पर आता है, आलम बाला पर होशाना। और इस नारे का मतलब है, करम करके निजात दे, हम पर रहम कर और हमें छुड़ा ले, हैव मर्सी ऑन अस एंड सेव अस, सेट अस फ्री गुनाह से, गुनाह की सजाओं से, गुनाह के असरात से, मौत की गुलामी से और रोमियो की गुलामी से हमें छुड़ा ले, सेव अस फ्रॉम द बॉन्डेज ऑफ सिन, द वेजेस ऑफ सिन, द कॉन्सिक्वेंसेस ऑफ सिन एंड फ्रॉम द कैप्टिविटी ऑफ रोमन्स। लोग आजादी, खुलासी, मखलसी, रिहाई चाहते थे, दे नीड सॉल्वेशन, फ्रीडम, रिडेम्पशन। लोगों में तड़प थी कि हम शिकंजों में हैं, हम फंसे हुए हैं, गुनाह से लेकर गैर कौमों की हुकूमत तक में हम फंसे हुए हैं, हम शिकंजों में कसे हुए हैं, हमारे ऊपर जुए लादे गए हैं, इसलिए वो आजादी चाहते हैं कि ऐ निजात देने वाले, ऐ इब्ने दाऊद, हम पर करम कर, हम पर रहम कर और हमें छुड़ा ले। वो इस आरजू में निकले जिसने जिस्म के दुखों से लोगों को छुड़ा लिया, जिसने मौत के शिकंजों से लोगों को छुड़ा लिया, वो हमें भी छुड़ाने की ताकत रखता है। इसलिए लोग उसके इस्तकबाल को निकले और पुकार पुकार कर कहते थे, करम करके निजात दे, हम पर रहम कर और हमें निजात दे। मैं और सब सुनने वाले, देखने वाले, हम भी किसी ना किसी शिकंजे में फंसे हुए हैं, हम भी किसी योक में हैं, किसी कैप्टिविटी, किसी बॉन्डेज में हैं, किसी केज में, किसी चेन में हम फंसे हुए हैं। हम भी छूटना चाहते हैं, हम भी आजादी चाहते हैं। चाहे वो बदन का रोग है, बीमारी है, दर्द है, कमजोरी है, खानदान में मुश्किल है, कारोबार में, रोजगार में मुश्किल है, कोई जहनी नफसियाती मसाइल है, कोई रूहानी मसाइल है, या हम सचमुच किसी और के हाथों में गुलाम बने हुए हैं, हमने किसी से पैसे ले लिए हैं और हमने अपना आप उसकी गुलामी में दिया हुआ है। किसी भी तरह की कोई भी तकलीफ है, दुख है, मुसीबत है, मजबूरी है, जिसमें हम फंसे हुए हैं, हम उसमें से खुलासी चाहते हैं। इन लोगों की तरह जो यरूशलेम में यीशु का इस्तकबाल कर रहे थे, मुझे और आपको भी उनकी तरह पुकारने की जरूरत है। ऐ इब्ने दाऊद, करम करके निजात दे, हैव मर्सी ऑन मी एंड सेव मी लॉर्ड, हैव मर्सी ऑन मी एंड सेव मी लॉर्ड। वो लोग ये पुकारने के लिए इकट्ठे हुए थे क्योंकि उन्हें अपनी मजबूरियों का पता था, उन्हें पता था हम किस किस शिकंजे में फंसे हुए हैं, और सिर्फ यही है जो हमें छुड़ा सकता, यही हमें आजाद कर सकता। लोग यीशु को अपने बादशाह के तौर पर कबूल करने के लिए आए। यह भी एक वजह थी उसके इस्तकबाल को निकले, लोग उसे बादशाह बनाना चाहते थे, लोग चाहते थे कि यह हेरोदीस भी खत्म हो जाए, रोम का शहंशाह भी हम पर कुछ इख्तियार न रखे, इसराइल की बादशाहत कायम हो जाए। मसीह खुदावंद के शागिर्दों में भी यह एक तजस्सुस था, उनमें भी यह ख्वाहिश मौजूद थी, इसीलिए वो खुदावंद से सवाल भी करते हैं। रसूलों के अमाल पहला बाब है। जब यीशु मसीह आसमान पर उठाया जाने वाला था तो शागिर्द पूछते हैं, बस उन्होंने जमा होकर उससे यह पूछा कि खुदावंद, क्या तू इसी वक्त इसराइल को बादशाही फिर अता करेगा? ख्वाहिश थी दिल में तमाम यहूदियों की कि इसराइल की बादशाहत आबाद हो जाए, फिर से कायम हो जाए, फिर से दाऊद का तख्त कायम हो जाए। और यीशु इब्ने दाऊद है, वो दाऊद की नस्ल से है, क्योंकि मुकद्दसा मरियम दाऊद की नस्ल से है, और उसका मंगेतर मुकद्दस यूसुफ भी दाऊद की नस्ल से था, इसलिए वो इसराइल में शुमार के हिसाब से, इंदराज या बर्थ रिकॉर्ड के हिसाब से, वो दाऊद के घराने में से था और इब्ने दाऊद था। और वो चाहते थे लोग कि इब्ने दाऊद की सल्तनत कायम हो जाए, उसका तख्त फिर से बहाल हो जाए, इसराइल की अपनी ममलिकत कायम हो जाए। वो यीशु को बादशाह के तौर पर कबूल करना चाहते हैं। यीशु मशरकी फाटक से आता है, यीशु गधे पर बैठ के आता है। लोगों को ये निशानियां दी गई थी, तेरा बादशाह गधे पर बैठकर तुझ में दाखिल होगा। लोग उसे कबूल करने के लिए कि हम तुझे बादशाह के तौर पे कबूल करते हैं, इसीलिए खजूरों की डालियां और दूसरे दरख्तों की डालियां भी काटी और लहराई, उसके कदमों में कपड़े बिछाए जो बादशाह की राह में बिछाए जाते थे, ये जाहिर करने के लिए कि हम तुझे अपना बादशाह मानते हैं, हमारी इज्जत, हमारा मर्तबा, हमारा जान माल तेरे कदमों के नीचे है, तू इख्तियार रखता है इन सब पर। सो लोग वहां खुद ब खुद आए थे, बुलाया नहीं किसी ने, लोग मौजजात देखकर खुशी से आए, मौजजात पाकर शुक्रगुजारी से आए। लाजर के जिंदा होने का सुना तो तजस्सुस से आए, क्यूरियासिटी से आए, लोग निजात पाने के लिए आए, यीशु को बादशाह के तौर पर कबूल करने के लिए आए कि तू सब कुछ है हमारा, तू हमारी जान का भी मुहाफिज है, तू हमारी इज्जत का भी मुहाफिज है, तू हमारे दुश्मनों से भी हमें बचाएगा, और तू हमारी हर एक जरूरत का भी ख्याल रखेगा, हमारा जान माल कारोबार रोजगार पैदावार सब कुछ ہم تیرے قدموں میں ڈالتے ہیں۔ لوگ یہ ظاہر کرنے کے لیے وہاں آئے تھے۔ ان کے پاس وجوہات تھی، آپ کے پاس یسوع کا استقبال کرنے کی کیا وجہ ہے؟ What is your reason to welcome Jesus؟ ہم آج کے دن یسوع مسیح کے یروشلم میں بطور بادشاہ داخلے کی یاد میں عبادت کر رہے ہیں، اس کے یروشلم میں کیے گئے استقبال کی یاد منا رہے ہیں۔ ہم اگر وہاں پہ ہوتے تو ہم کیا وجہ لے کے وہاں جاتے؟ اب ہم یروشلم میں جا تو نہیں سکتے، اب یسوع دوبارہ گدھے پہ بیٹھ کے وہاں نہیں آئے گا، لیکن اب یسوع آنے والا ہے پھر سے آسمان سے بادلوں پہ اپنے فرشتوں کے ساتھ، اپنے جلال میں، اپنے نور میں، اپنی ہیبت اور حشمت میں آنے والا ہے۔ ہمارے پاس موقع ہے اس کے استقبال کا، اس کے اب دوبارہ آنے کے بارے میں اشتہار دیا جاتا ہے، منادی کی جاتی ہے کہ وہ جلد آنے والا ہے۔ ہم اپنے مسیحی ایمان کے اقرار میں بھی کہتے ہیں کہ وہ آنے والا ہے عدالت کرنے کے لیے، وہ آنے والا ہے بادشاہت قائم کرنے کے لیے، وہ آنے والا ہے ہر ایک کو اس کے کاموں کے موافق بدلہ دینے کے لیے۔ ہم اس کا استقبال کریں گے یا نہیں کریں گے؟ ہمارے پاس کیا وجہ ہے اس کا استقبال کرنے کی؟ ہم کیوں انتظار کرتے ہیں کہ خداوند یسوع جلد آ؟ روح اور دلہن بھی کہتی ہیں کہ خداوند یسوع جلد آ۔ بائبل سکھاتی ہی یہ ہے کہ ہم خدا کے بیٹے اور بیٹیاں ہوتے ہوئے، خداوند یسوع مسیح کے خون سے خریدے ہوئے لوگ ہوتے ہوئے، ہم ہمیشہ خداوند یسوع کی آمد کے منتظر رہے کہ خداوند یسوع جلد آ۔ ہم اس کی آمد کے منتظر ہیں، ہمیں پتا ہے کہ اب وہ آئے گا، ہمیں پتا ہے کہ وہ اب جلال میں آئے گا، ہمیں پتا ہے کہ وہ اب بادشاہت کرنے آئے گا، ہمیں پتا ہے کہ وہ اب سب کچھ، سارا نظام اپنے ہاتھ میں لینے آئے گا، وہ عدالت کرنے آئے گا۔ ہمارے پاس اس کا استقبال کرنے کی کیا وجہ ہے؟ کیوں ہم اس کا استقبال کریں؟ صرف اس لیے کہ وہ بادشاہ ہے، ہمیں کچھ نہ کہے؟ کیا ہمارے دل میں یروشلم کے لوگوں کی طرح خوشی ہے کہ اس نے میرے پڑوسی کی زندگی میں بڑا کام کیا ہے، اس لیے میں خوش ہوں اور میں اس خوشی میں اس کا استقبال کروں گا؟ کیا ہم نے اپنی زندگی میں اس کی قدرت کا تجربہ کیا ہے کہ میرے خاندان میں، میری زندگی میں اس نے یہ کام کیا ہے، میں اس لیے یسوع کا انتظار کرتا ہوں یا کرتی ہوں، میں اس کا استقبال کروں گا یا کروں گی؟ کیا ہم اپنے دل میں یہ آرزو نہیں رکھتے کہ جس نے اتنے بڑے بڑے کام کیے ہیں ہم اسے دیکھیں؟ کیا ہم اس دنیا میں رہتے ہوئے جن مصیبتوں اور دکھوں سے گزر رہے ہیں، کیا ہم ان سے خلاصی، آزادی، فریڈم، سالویشن نہیں پانا چاہتے؟ کیا ہم اپنا آپ اس کے تابع نہیں کرنا چاہتے، اسے بادشاہ کے طور پہ قبول نہیں کرنا چاہتے؟ میں اور آپ آج اپنے لیے ایک وجہ تلاش کریں، میں کیوں یسوع کا استقبال کروں جب وہ آئے؟ کس وجہ سے میں اس کا استقبال کروں؟ خداوند یسوع تو آ، میں تیرا استقبال کرنا چاہتا ہوں یا کرنا چاہتی ہوں؟ کیونکہ اب یہ جواب مجھے اور آپ کو تلاش کرنا ہے۔ ان لوگوں کے پاس وجہ تھی، معجزات دیکھے، خوشی ہوئی، استقبال کو آگے، معجزات اپنی زندگی میں پائے، شکر گزاری کے طور پہ آئے، معجزات کے بارے میں سنا کہ لازر جیسا معجزہ کر دیا، آؤ دیکھیں تو صحیح وہ ہے کیسا، نجات پانے کے لیے وہ آئے یسوع کا استقبال کرنے اور اسے اپنا بادشاہ ماننے کے لیے آئے۔ میں اور آپ آج فیصلہ کریں، ہم یسوع کے استقبال کی کیا وجہ رکھتے؟ ایک چیز ضرور سوچئے گا، کیا صرف معجزات ہی وجہ ہونی چاہیے کہ معجزہ دیکھا، معجزہ ریسیو کیا تو ہی ہم استقبال کریں گے؟ نہیں، اگر آپ خود کو کسی پریشانی میں، کسی مصیبت میں، کسی تکلیف اور روگ میں، کسی کمزوری میں، کسی شکنجے میں، کسی کیپٹیویٹی یا بانڈیج میں آپ خود کو محسوس کرتے ہیں، آپ کے پاس وجہ ہے یسوع کا استقبال کرنے کی. You have a reason. شکر گزاری بھی ایک وجہ ہے، خوشی بھی ایک وجہ ہے، سیکھنے کی، دیکھنے کی تڑپ بھی ایک وجہ ہے، چھٹکارے کی آرزو بھی ایک وجہ ہے، اور سب سے بڑی ایک وجہ یہ ہونی چاہیے، سارے کام اپنی جگہ چھوڑ دو، معجزات بھی الگ کر دو، ضرورتیں بھی اپنی الگ کر دو، یہ وجہ ایک اپنا لو، تو بادشاہ ہے اور میں تیرا خادم یا تیری خادمہ ہوں، میں اس لیے تیرے استقبال کو نکلا اور نکلی ہوں. Let's receive him as the king. آؤ ہم اسے صرف معجزات کرنے والے کے طور پر نہیں، صرف نجات اور مخلصی دینے والے کے طور پر نہیں، بلکہ بادشاہ کے طور پر قبول کریں. تو بادشاہ ہے، اس لیے میں اپنا سب کچھ، اپنا بدن، اپنی جان، اپنی روح، اپنا سب پوزیشن، اپنے سارے ریسورسز اور ٹریجرز میں سب تجھے دیتا یا دیتی ہوں. سو آؤ میں اور آپ اپنے لیے ایک وجہ تلاش کر لیں اور وہ وجہ خداوند کو بتا دیں. خداوند، میں صرف معجزوں کے لیے تیرا انتظار نہیں کرتا. خداوند، میں صرف نجات پانے کے لیے انتظار نہیں کرتا. خداوند، میں صرف سنی ہوئی باتوں کی تصدیق کے لیے تیرا انتظار نہیں کرتا، بلکہ تو سچ مچ بادشاہ ہے، تو صاحب اختیار ہے، اس لیے میں اپنا آپ تیرے حضور پیش کرتا ہوں، پیش کرتی ہوں.